मत्तीको 25 अध्यायलाई हामी पल्टाएका छौं। राजा प्रभु येशू ख्रीष्ट फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा र उहाँको दोस्रो आगमन जो ज्यादै महत्वपूर्ण घटना हो, त्यसैले त्यो घटनालाई चाहिँ यो पूरै 25 अध्यायले चाहिँ समेट्दै हामीलाई चाहिँ के देखाउँदैछ भने यो 25 अध्याय मत्तीको सुसमाचारले कसरी र किन हामी त्यो आगमनको लागि तयार हुनुपर्छ, विषय नै हो मत्ती 25 अध्याय भन्ने। भने मत्ती 24 र 25 चाहिँ दुईटै चाहिँ प्रभु येशूको मुखबाट निस्केको एउटै प्रवचन हो, प्रभुको मुख्य मुख्य प्रवचनहरू पाइन्छ कि मत्ती मर्कुस लुका योहन्नामा जानकै, जस्तो कि एउटा चाहिँ उहाँको सुरुमै दिएको डाँडाको प्रवचन मत्ती 5-6-7, त्यसपछि हामी पाउँछौ प्रभु येशू क्रुसमा जानुभन्दा अगाडि आफ्नो चेलाहरूसँग निस्तारचारको भोज र त्यसपछि को विशेष कार्यहरूमा चाहिँ उहाँले बोल्नु भएको माथिल्लो कोठाको प्रवचन योहन्ना 13-14-15-16-17 जुन चाहिँ कुनै कुनै चाहिँ उहाँ कोठाबाट निस्केपछि बोलिरहनु भएको छ 14 अध्यायपछि चाहिँ, अनि यहाँ चाहिँ मत्ती 24 र 25 चाहिँ उहाँको अगमबाणीको प्रवचन रहेछ, अनि यो चाहिँ उहाँ मन्दिरबाट निस्किनु भएपछि जुन मन्दिरको मूल ढोका चाहिँ उत्तरपट्टि फर्केको थियो र उहाँ झर्नुभएपछि त्यहाँ चाहिँ किद्रोन खोल्सा छ होइन अहिले पनि छ, अनि त्यसपछि माथिल्लोतिर लागे अनि फेदमा पुगेपछि चाहिँ जैतुन डाँडाको फेद आइपुग्छ, चढ्न थालेपछि अनि जैतुन डाँडाको माथितिर पुगिन्छ, अनि जैतुन डाँडामा बसेर चाहिँ उहाँले दिनुभएको यो प्रवचन भएकोले यसलाई जैतुन डाँडाको प्रवचन पनि भन्ने चलन छ अङ्ग्रेजीमा ओलिभेट डिस्कोर्स है। अनि 24 अध्याय चाहिँ र 25 अध्याय दुईटै एउटै प्रवचन भए तापनि यसको यसलाई भाग लाउँदाखेरि चाहिँ यसरी भाग लाइन्छ, 24 अध्याय चाहिँ अगमबाणी हो अनि 25 अध्याय चाहिँ अगमबाणीको व्यवहारिक पक्ष हो। 24 अध्यायमा चाहिँ त्यहाँ के हुनेछ भनेर उहाँले बताउँदै हुनुहुन्छ अनि 25 अध्यायले चाहिँ त्यसरी तिमीहरूले के गर्नुपर्छ बताउँदैछ। 24 अध्यायमा चाहिँ त्यहाँ महासङ्कष्ट हुनेछ, दोस्रो आगमन हुँदैछ, चुनिएका इजरायल जाति चाहिँ जम्मा पारिनेछन् भनेको छ भने 25 अध्यायमा चाहिँ त्यसैले तिमीहरू राजालाई भेट्न तयार हुनुपर्छ, उहाँको सामु वा न्यायकर्ताको सामु खडा हुन तयार हुनुपर्छ। यसरी 24 अध्याय चाहिँ शिक्षा हो, 25 अध्याय चाहिँ त्यसको व्यावहारिक अर्थीहरू हो, अनि जहिले पनि प्रवचनमा हुनुपर्ने यो दुईटै कुरा छ है। शिक्षा मात्र बताएर हुँदैन, त्यो शिक्षा पाएर हामी के गर्ने भन्ने चाहिँ हुनै पर्छ। त्यसैले अब चाहिँ हामी जैतुन डाँडाको प्रवचनको व्यावहारिक पक्षमा हेर्दैछौँ, अनि हामी यहाँ के देख्छौँ भने जब यो अध्ययन गर्न थाल्छौँ अगमबाणीको अध्ययन चाहिँ एकदम गम्भीर विषय हो प्रियहरू। यो चाहिँ केवल कुनै एकदम खालि जिज्ञासा भएर अनि हाम्रो खालि हाम्रो सोचाइ दिमागलाई चाहिँ अलिकति नौलो गरेर यसो सुनाउन अलिकति रमाइलो भोलि कस्तो हुन्छ होला त्यस्तो खालको अध्ययन चाहिँ कदापि त्यो उद्देश्यले दिएको होइन अगमबाणी, यद्यपि धेरैले चाहिँ त्यस्तै खालको तरिकाले मात्र चासो दिएको पाइन्छ। तर एकदम गम्भीर हो भविष्यवाणी अगमबाणीको अध्ययन, किनभने जुन घटना हुन लागिरहेछ त्यो साँच्चै हुन लागिरहेछ, वास्तविक घटना हुन लागिरहेछ, परमेश्वरले हामीलाई बताइदिनु भएको छ अनि हामी चाहिँ त्यसको लागि तयार हुनुपर्छ, नत्र भने चाहिँ यसको नतिजा चाहिँ एकदम गम्भीर छ, यसले हाम्रो अनन्त गन्तव्यलाई नै प्रभावित पार्छ, अर्थात् हामी कहाँ अनन्त अनन्तसम्म बस्ने हो त्यसलाई नै यसले निर्धारण गर्छ। उहाँको यो आगमन येशू राजा मसीहको आगमन चाहिँ कतिजनाको लागि चाहिँ अति नै खुसीको खबर हो, उनीहरू चाहिँ आफ्नो मुक्तिदाताको बाटो हेर्दै उहाँलाई प्रतीक्षा गर्दै पर्खनलाई खुसी छन्। मलाई आशा छ तपाईँहरूमध्ये धेरै जसो अलिकति भए पनि त्यसको तपाईँलाई चाहिँ इच्छा होला, आजै प्रभु येशू आइदिनु भयो भने कतिजना हुन्छ त्यस्तो, एकजना पनि हुनुहुन्न आज जानुहुन्छ प्रभु येशु आजै आउनु आजै आउनुहोस् प्रभु है त्यस्तो खालको चाहिँ हृदय हुनुपर्ने व्यवहारिक पक्ष आउँदै हुनुहुन्छ राजा येशु आए हालेलुया आए चाँडै आउनुहोस् नि येशु राजा हाय कति दिनको लागि कतिजनाको चाहिँ यस्तै छ वास्तविक भन्ने हो भने है त्यसैले वास्तवमा अगमबाडी अध्ययन चाहिँ एकदमै व्यवहारिक एकदमै गम्भीर कुरा हो अनि उहाँको आगमन कतिको लागि खुसी कुरा हो भने कतिको लागि चाहिँ एकदमै कष्ट र दुःखको कुरा हुनेछ किनभने उनीहरूले चाहिँ प्रभु येशूलाई मुक्तिदाताको रूपमा भेट्ने छैनन् उनीहरू चाहिँ ले प्रभुलाई चाहिँ उनीहरूलाई न्याय गर्ने राजाको रूपमा भेट्नेछन् त्यसैले हामीलाई दश कन्याको दृष्टान्त अब दिएको छ के तपाईँ राजालाई भेट्न तयार हुनुहुन्छ यसको शीर्षक यही हो हामीले त्यसरी हेर्नेछौँ अनि म चाहिँ कसैलाई चाहिँ 25 अध्यायको 1-13 पदसम्म पढ्न लगाउनेछु अनि यो माइक्रोफोन लिएर कृपया यहाँ अमरजी हुनुहुन्छ स्पष्ट साथ सबैको लागि पढिदिनु होला मत्ती 25:1-13 अनि हामी सबैजनाले ध्यान दिएर सुन्नेछौँ
तर स्वर्गको राज्य 10 कन्या जस्तो हुनेछ जो आफ्ना बतिर लिएर दुलालाई भेट्न निस्के तिनीहरूमा 5 बुद्धिमती र 5 मूर्ख थिए मूर्खले आफ्ना बतिरहरू लिए तर आफूसित तेल चाहिँ बोकेनन् तर बुद्धिमतीहरूले आफ्ना बतिरहरूसित आफ्ना भाँडाहरूमा तेल पनि बोके तर दुलाले ढिलो गर्दा ती सबै निन्द्राले लट्ठ भए र निदाए अनि मध्य रातमा करायका आवाज आयो एउटा दुला आउँदैछन् उनलाई भेट्न निस्क तब ती सबै कन्या उठे र आफ्ना बत्तीहरूले मिलाए अनि मूर्खहरूले बुद्धिमत्तहरूलाई भने हामीलाई तिनीहरूका तेलबाट केही देऊ न किनकि हाम्रो बत्तीहरू निर्दोष छ तर बुद्धिमतीहरूले यसो भन्दै जवाब दिए अह नत्र तिनीहरूलाई हामीहरू तिनीहरूका लागि यथेष्ट हुँदैन तर बरु बेच्नेहरूका जौर आफ्नो निम्ति किन तिनीहरू किन्न गएका बेलामा बुढा आइपुगे र तयार रहेकाहरू उनीसँग भित्र गएर भोजन पसे अनि ढोका खनियो त्यसपछि अरू कन्या पनि यसो भन्दै आइपुगे हे प्रभु हाम्रा निम्ति खोलिदिनुहोस् तर उनले जवाफ दिए भने म तिनीहरूलाई साँचो भन्दछु म तिनीहरूलाई चिन्दिन यसकारण जागा रह किनभने तिमीहरूलाई न त मानिसको पुत्रको अन्य दिन न त घरि नै थाहा छ
धन्यवाद दस कन्याहरूले चाहिँ आफू आफूसित बत्तीहरू बोकेर दुलहालाई भेट्न गएको कुरा चाहिँ एक पदमा उल्लेख छ अनि हामीले यो बुझ्नलाई चाहिँ यहुदीहरूको विवाहको चलन बुझ्न आवश्यक पर्छ जहाँ चाहिँ मगनी पहिला हुन्थ्यो र त्यसको केही महिनापछि धेरैमा एक वर्षसम्म पनि 12 महिनापछि चाहिँ विवाह सम्पन्न गराउनलाई दुलहा चाहिँ आफूले मगनी गरेको दुलहीलाई लिनलाई उसको घरमा जान्थे अनि गएर त्यो दुलहीलाई लिएर आफ्नो घरमा फर्किन्थे अनि दुलहाले दुलहीलाई लिएर आफ्नो घरमा फर्किँदै गर्दाखेरि चाहिँ उसको घरको नजिक आउने क्रममा बाटैमा चाहिँ केही कन्याहरू चाहिँ त्यहाँ स्वागत गर्नलाई जान्थे ताकि ती कन्याहरूले चाहिँ यो नयाँ दम्पतिलाई स्वागत गरेर उनीहरूलाई चाहिँ अब विवाहको भोजभित्र अनि विवाहको अन्तिम कार्यक्रममा चाहिँ उनीहरूलाई चाहिँ एउटा स्वागत गर्दै लावलस्कर लगाउँदै उनीहरू चाहिँ ल्याउँथे जसको पछि चाहिँ विवाह भोज हुन्थ्यो अनि यहाँ चाहिँ 10 कन्याहरू चाहिँ उनीहरू त्यसरी गरेको गर्न चाहेको कुरा छ अनि उनीहरूसँग चाहिँ बत्तीहरू थिए भनेको छ अनि यी बत्तीहरूको बयान चाहिँ एकजना अल्फ्रेड इडरसाम भन्नेले चाहिँ यसरी बयान गरेको मैले नेपालीमा अनुवाद गर्दा यस्तो हामीले बुझ्छौँ यो बत्तीहरूभन्दा चाहिँ गोलाकार भाँडो हुन्थ्यो जसमा चाहिँ सुत्लो डुबाइने त्यहाँ अलकत्रा अथवा तेल हुन्थ्यो। अनि त्यो गोलाकार भाँडोलाई फेरि एउटा अर्को एउटा खोक्रो एउटा कप अथवा गहिरो रिकापी भित्र राखिन्थ्यो। अनि त्यो बाहिरको त्यो खोक्रो रिकापी चाहिँ त्यो सोली आकारको हुँदै होइन तल चाहिँ चुच्चो हुन्थ्यो। किन चुच्चो भने त्यो चाहिँ चुच्चोलाई चाहिँ फेरि काठको एउटा लामो लौरोभित्र छिराएको हुन्थ्यो। अनि रातो जस्तै बोकिने बत्ती को रूपमा चाहिँ उनीहरूले चाहिँ हिँड्न सक्थे। अनि त्यो ऊर्जाको लागि प्रयोग हुने तेल चाहिँ जैतुनको तेल थियो। अब हाम्रो दृष्टान्तमा चाहिँ यहाँ के पाउँछ भने यो दस कन्या मध्येमा पाँचजना बुद्धिमती थिए भने पाँचजना मूर्ख कन्याहरू थिए भनेको छ। बुद्धिमतीहरूले चाहिँ आफूसँग त्यो बलिरहेको बत्तीमा भएको तेल बाहेक अरू थप तेल पनि बोकेका रहेछन्। किन सुरुमा त सबैको बलिरहेको थियो, पछि पनि निम्न थालेको होइन। अनि त्यसैले बुद्धिमतीहरूले चाहिँ थप एक्स्ट्रा होइन उनीहरूसँग चाहिँ बोकेका थिए अर्को भाँडोमा। अनि यहाँ किन मूर्ख भनेर भनेको छ, यो त्यो मूर्ख कन्याहरूले चाहिँ चित्रण दिइरहेछ कसको भने यिनीहरूले चाहिँ नामधारी भनाउँदा विश्वासीहरूको चित्रण हो यिनीहरू। अनि अर्कोतिर बुद्धिमती कन्याहरू चाहिँ साँचो साँच्चै नै उनीहरूले परमेश्वरलाई पाएको अनन्त जीवन पाएको पवित्र आत्मा पाएको विश्वासीहरूको चित्रमा त्यो तेल चाहिँ पवित्र आत्माको प्रतीक हो। अनि पवित्र आत्मा बिना एउटा व्यक्तिले त मुक्ति पाएकै हुन सक्दैन, किनभने यो न तिनको पाँचमा लेखेको छ होइन, यदि कोही होइन पानी र आत्माबाट जन्मेन भने ऊ चाहिँ परमेश्वरको राज्य देख्न सक्ने छैन, परमेश्वर राज्यभित्र पस्न पाउने छैन। नयाँ गरी जन्मिनै पर्छ, शरीरबाट जन्मेको शरीर हो तर आत्माबाट जन्मेको चाहिँ आत्मा हो। त्यसैले पवित्र आत्मा चाहिँ यहाँ चित्रण गरिएको बुझिन्छ यहाँ तेलले चाहिँ। यो बुझ्नलाई चाहिँ एकचोटि म चाहिँ यहाँ दुईवटा टर्च लाइटहरू ल्याएको छु, एउटा यहाँ छ एउटा यहाँ छ है, दुईवटा टर्च लाइटहरू। न मैले यो तपाईँलाई टर्च लाइट देखायो भने छ नि, अनि मैले तपाईँलाई सोधेँ अब तपाईँले भन्छ दुइटै राम्रो छ अनि दुइटै टर्च लाइट जस्तै छन् होइन, अनि दुइटै टर्च लाइट हुँ भन्दैछन् होइन, यसो हेऱ्यो भने उस्तै उस्तै खालको उनको बनोट छ। तर तपाईँले भन्न सक्नुहुन्छ कुन चाहिँ बल्छ र कुन चाहिँ बल्दैन यतिकै हेरेर? यो चाहिँ बल्यो है, यो बल्यो, यो यो चाहिँ बल्यो, यो चाहिँ यसो गर्नुपर्छ खै त बल्यो नै। दुईटै चाहिँ हामी बत्ती हौ भन्दैछ तर एउटासँग मात्र ऊर्जा छ भनेको मतलब यो खोल्यो भने छ नि किन बलेन, यो ब्याट्री छ छैन, यो ब्याट्री छैन, यसमा तेल छैन, यो बल्दैन, यो केही कामै छैन वास्तवमा, यसमा केही काम चाहिँ कामै छैन। ऊर्जाको स्रोत यहाँभित्र हुनु पर्यो, यसभित्र चाहिँ ऊर्जाको स्रोत छ, यसभित्र ब्याट्री छ। यो अन्तिम समयको समयमा चाहिँ धेरै जसो व्यक्तिहरू जसले चाहिँ म हुँ, म पनि परमेश्वरको जन हुँ भन्नेहरू चाहिँ कस्तो हुन्छन् भनेको छ भने दोस्रो तिमोथी तिनमा पठाउनुहोस् मसँग। अब दोस्रो तिमोथी तिन अध्याय अनि पाँच पदमा, दोस्रो तिमोथी तिनको पाँचमा यस्तो लेखेको छ, एकचोटि त तिनको एक पनि पढ्न राम्रो हुन्छ। यो पनि जानी राख अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। दुई पद, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झुटा दोष लाउने, आत्मसंयम नभएका, कठोर, असललाई घृणा गर्ने। चारपद, विश्वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने। अनि हामीलाई लाग्छ होला यिनीहरू त पक्कै पनि अनि संसारको मान्छेहरू हुन्, अवश्य हुन् संसारको मान्छेहरू, तर यिनीहरू त पक्कै चर्च आउँदैनन्। एकछिन पाँच पद हेर्नुपर्छ, यिनीहरू चाहिँ चर्च आउने खालका मान्छेहरू हुन्, किनभने पाँचमा ल्याएको छ, भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन्, यस्ताहरूबाट पर बस्छ। अन्तिम दिनहरूको एउटा चिन्ह चाहिँ यही हो कि बाहिरी रूपमा चाहिँ हामी क्रिस्चियन हौ भन्छन्, बाहिरी रूपमा चाहिँ हामी मसीहको हौ भन्छन्, तर उनीहरूभित्र चाहिँ शक्ति छैन। यो टर्च लाइट केही काम त थिएन, किनभने यसभित्र ब्याट्री छैन है। त्यो मूर्ख स्त्रीहरूले पनि लम्फाहरू बोकेका छन्, ग्रिकमा त्यही शब्द हो, उनीहरूले त्यो लम्फाहरू बोकेका थिए, तर उनीहरूले बोक्नुपर्ने तेल चाहिँ उनीहरूसँग थिएन। बुद्धिमतीहरूसँग चाहिँ जस्तो कि यो टर्च लाइटको ब्याट्री भए जस्तै उनीहरूसँग थियो, बाहिर मात्र होइन भित्री वास्तविकता थियो उनीहरूसँग, त्यसैले उनीहरूलाई बुद्धिमती भनेको छ। मूर्ख चाहिँ ती हुन् जो चाहिँ बाहिरी मात्र देखाउन खोज्छन्, जसले नक्कल गर्छन्, जो चाहिँ कपटी हुन्। यो टर्च लाइट केही काम छैन वास्तवमा है, यो यदि ब्याट्री भएन भने, त्यस्तै गरी एउटा लम्फा पनि तेल भएन भने केही काम छैन। त्यस्तै गरी तपाईँ र मैले एक एक व्यक्तिले चाहिँ परमेश्वरलाई वास्तविक रूपमा नै चिनेको हुनुपर्छ, आफू भित्र नै परमेश्वरको व्यक्ति प्रभु येशू नै यहाँभित्र हुनु पर्यो, जस्तै कि यहाँभित्र ब्याट्री हुनु पर्यो भने जस्तै, जैतुनको तेल त्यहाँ हुनु पर्यो भने जस्तै, हामी भित्र नै तपाईँभित्र नै परमेश्वरको उपस्थिति हुनुपर्छ, परमेश्वरको सामर्थ्य हुनुपर्छ वास्तविक रूपमा, ख्याल ख्यालमा होइन, नत्र भने त्यो व्यक्ति राजाको लागि तयार छैन, बुझ्नुहुन्छ है। अब तपाईँहरूलाई एउटा मत्ती 25 जाउँ, फेरि यसो विचार गर्नुहोस्, हेर्नुहोस् यो अध्यायमा खण्डमा ती बुद्धिमती कन्याहरू र मूर्ख कन्याहरूको बीचमा चाहिँ बाहिरी रूपमा हेर्दा कसरी उनीहरू उस्ता उस्तै थिए, हेर्नुहोस् त एकचोटि, अनि कसैले छिटो भन्न सक्नुहुन्छ भने भनिहाल्नुहोस् होइन। बाहिरी रूपमा हेर्दाखेरि कुन हिसाबले उस्तै थिए बुद्धिमती र मूर्खहरू, कसैले भन्नुहुन्छ? ठिक, दुवैसँग हेर्दाखेरि बत्तीहरू थिए। अर्को अर्को चाहिँ दुवै नै, दुवै समूह नै उही दुलहा र साथमा त दुलै पनि हुन्छ लाई पर्खिरहे जस्तो थियो होइन, उही उद्देश्यले उनीहरू गए होइन, हामी दुला दुलैलाई भेट्न गएको भन्थ्यो होला कसैले, कहाँ जानलाई भने दुला दुलै आउँदैछन् उस्तै छ उनीहरू, उनीहरू दुवै नै, दुवै समूह नै बुद्धिमती पनि मूर्ख पनि त्यही एउटै विवाह भोजमा जान्छु भनेर उद्देश्यले निस्के जस्तो देखिन्थ्यो है। यसको लागि फेरि चिन्ता गर्छ, यहाँ मानव 10 त्यहाँ मान्छे छन् है, अनि 10 एउटा एउटा टर्च लाइट छ है, तर तपाईँले यस्तो हेर्दा साथ 10 मध्येको कुन चाहिँ बल्छ कुन चाहिँ बल्दैन यस्तो हेर्दा साथ त थाहा हुँदैन है, किन हेर्दाखेरि चाहिँ उनीहरू सबैजनाले टर्च लाइट बोकेका छन् है। अनि त्यस्तै गरी त्यो 10 कन्याहरूले लम्फा बोकेका छन्, अनि बुद्धिमती किनभने चाहिँ जहिले पनि त्यस्तो अवस्थामा चाहिँ थप अथवा एक्स्ट्रा तेल बोक्नु चाहिँ बुद्धिमती काम हो, जस्तो कि मान यो टर्चलाई ओहो यो त निम्न थालेछ भनेपछि मैले के गर्नुपर्छ भने म बुद्धिमान छु भने चाहिँ एक दुईवटा अर्को ब्याट्री पनि गोजीमा राखिरहन्छु भने होइन त, अनि जाँदै गर्दा यो निम्न थाल्यो भने सटक्क यो निकाल्छु अनि अर्को राख्छु अनि बाल्छ, मूर्खहरूले त त्यो गर्न सक्दैन है। गाडीमा पनि त्यसैले चाहिँ एक जर्किन तेल बोकेर हिँडिरहन्छन् कोही कोही होइन, गाडीमा त अझ रिजर्भ भन्ने पनि हुन्छ मोटरसाइकलमा होइन, त्यहाँ चाहिँ बिच बाटोमा गएर अल्पत्र नपरोस् भने, त्यो बुद्धिमानी काम है। अनि अर्को कुरा यहाँ 25 चाहिँ जुन यहाँ उनीहरूले 7 अनि 6 पनि, अनि मध्यरातमा कराएको आवाज आयो, हेर दुलहा आउँदैछन्, अब उनीहरू चाहिँ ढिलोसम्म पनि पर्खिरहेको थियो, अनि बल्ल मध्यरातमा चाहिँ हेर दुलहा आउँदैछन् यो चित्कार है। अनि यो चाहिँ सायद यो चाहिँ ठिक उहाँको दोस्रो आगमन अगाडिको चिन्हहरूको चित्कारसँग मेल खान्छ होइन, जुन चाहिँ 24 अध्यायमा बताएको छ चिन्हहरू, हेर दुलहा आउँदैछन्। अब 7 चाहिँ तब ती कन्या उठे, 10 उठेछन् उस्तै देखिन्छ उनीहरू, 10 उठ्यो र आफ्ना बत्तीहरू मिलाए, अनि यो बत्ती मिलाए भनेको चाहिँ त्यो सुतुललाई सफा गर्नु पर्यो, त्यसलाई बत्ती बाल्नु पर्यो, अनि त्यसको त्यो जुन के भन्छ त्यसलाई त्यो जुन ढेप ढेप बलिरहेको छ त्यसलाई चाहिँ अलिकति मिलाउनु पर्यो राम्रोसँग बलोस् भनेर, त्यही हो बत्ती मिलाउनु भनेको होइन। अनि जुन यहाँ छ पदमा हे दुलहा आउँदैछन् भन्ने जब त्यहाँ राति आवाज आउँछ नि सुतिरहँदा, के याद गर्नुहुन्छ नि यो दृष्टान्तमा, जब त्यो आवाज सुनिन्छ नि तब ढिलो भइसक्यो। यो महत्त्वपूर्ण बुदा नै यो दृष्टान्तमा, केवल जो अगाडिबाटै तयार थिए उनीहरू मात्र उहाँलाई भेट्नलाई तयार हुन्छन्, जान सक्छन्। जो जो तयार थिएनन् त्यो बेला है उनीहरू चाहिँ आउनेवाला राजा कहाँ जान तयार छैन, ढिलो भइसक्यो हुन्छ। अनि त्यसरी यो दृष्टान्तको सन्देश चाहिँ के हो भने, तयार बन्नुहोस् होइन, तयार हो पनि होइन, तर तयार रहो। फरक छ, तयार हो होइन, तयार रहो। तयार हो भने त हुन्छ हुन्छ म तयार हुन्छु भने, तयार रहो भने अगाडिबाट तयार छ अनि तयार भइरहेछ। तयार हो होइन, तयार रहो है, अहिले नै तयार रह, किनभने पछि चाहिँ ढिलो भइसक्छ। जब दुला हेर दुला आउँदैछन् भनेर ढिलो भइसक्छ, किनभने उहाँ अचानक आउनुहुन्छ अनि ढिलो भइसक्छ। यसलाई बुझ्न लुकाको बाह्र अध्यायमा नि पल्टाउनुहोस् मसँग, लुका बाह्र अध्यायको 35 पदमा, प्रभु यीशुले यहाँ लुका बाह्रको 35 चाहिँ भन्नुहुन्छ, तिमीहरूका कम्मर कसिएका र तिमीहरूका बत्तीहरू बलिरहेका हुन्। यहाँ दुईटा कुरा छ, कम्मर चाहिँ कसिएको भनेको मतलब चाहिँ सेवा गरिरहेको, एउटा दास त्यो बेलामा चाहिँ आफ्नो कम्मर कसेर चाहिँ सेवा गरिरहेको चित्र हुन्छ, तिमीहरू चाहिँ त्यस्तो हुनुपर्छ, सेवा गरिरहेको गरिरहेको गरिरहेको। दोस्रो, तिमीहरूको बत्तीहरू बलिरहेको बलिरहेको बलिरहेको, एकदम चम्किलो। अब तपाईँ र म आज हामी मण्डलीका विश्वासीहरू चाहिँ कुन चाहिँ एउटा महान घटनाको लागि पर्खिरहेका छौँ, त्यो चाहिँ हावामा हामीलाई लिन आउने प्रभु यीशुको आगमनको लागि, यो संसारमा राज्य गर्न आउनको लागि हामी पर्खिरहेका छैनौँ। हामी चाहिँ उहाँ चाहिँ पहिला चाहिँ हामीलाई सङ्कष्टकालभन्दा पनि अगाडि नै, आज नै हुनसक्छ कुनै पनि घडी, अनि हामी गएपछि मात्र त्यो सङ्कष्टकाल सुरु हुने हो। त्यसैले त्यो चिन्हहरूलाई नपर्खौँ, किनभने आएपछि त ढिलो भइसक्छ है। त्यसैले अगाडि नै हामीले चाहिँ मण्डलीको राक्षस मण्डली उठाइलाई लगिने त्यो महान घटनालाई पर्खिरहेको छौँ, जुन घडी चाहिँ दुलहाले चाहिँ दुलहीलाई लानुहुन्छ है, दुलही लिन आउँदै हुनुहुन्छ हावामा। अनि कुन घडी उहाँ आउनुहुन्छ हामीलाई थाहा छैन, कुनै पनि घडी हुनसक्छ। त्यसैले मत्ती 25:13 सिद्धान्त चाहिँ हामीलाई पनि लागू हुन्छ, जहाँ लेखिएको छ, यस कारण जाग रहौ किनभने तिमीहरूलाई न त मानिसका पुत्रको आउने दिन न त घडी नै थाहा छ। प्रश्न उठ्छ, तपाईँ र म हामी कसरी तयार हुने प्रभु यीशु हामीलाई उठाइ लैजाने त्यो दिनको लागि? नम्बर एक, हामीले प्रभुलाई चिनेको हुनुपर्छ, व्यक्तिगत रूपमा आफ्नो मुक्तिदाता भनेर, हाम्रो पापहरू क्षमा भएको छ भनेर, अनि उहाँलाई ग्रहण गरेकोले उहाँ मसित हुनुहुन्छ, त्यसैले मसँग अनन्त जीवन छ भन्ने कुरा तपाईँलाई निश्चित हुनुपर्छ, नम्बर एक। नम्बर दुई चाहिँ तपाईँ उहाँमा रहिरहनुपर्छ, तयारी हुनु भनेको उहाँमा रहिरहनु। यो चाहिँ पहिलो योहन्ना 2 अध्यायमा लेखेको छ, पहिलो योहन्ना 2 28 पदमा, हामीलाई कुनै पनि घडी प्रभु लिन आउँदै हुन्छ, हामी मुक्ति पाएकाहरू लगिनेछौँ, नपाएकाहरू सङ्कष्टकालमा छिर्नेछन्। हामी मुक्ति पाएकाहरू कसरी तयार हुने होइन, मुक्ति त पायौँ तर मुक्ति पाएर मात्र होइन, अझ पनि अर्को कुरा छ त्यहाँ, लगिने त सबै नै लगिन्छ मुक्ति पाएकाहरू चाहिँ, तर तयार भएकाहरू चाहिँ खुसी साथ लगिन्छन् भने, तयार नभएकाहरूलाई चाहिँ शर्म लाग्छ भनेछ त्यो दिनमा। उनीहरू लाजमा पर्छन् रे, लग्न त लगिन्छन् तर लाजमा पर्छन् किन, किनभने उहाँ आउँदाखेरि त उहाँको आगमनलाई पर्खिरहेको रहेछ, हामी त संसारको कुरालाईमा पो व्यस्त भएर रहेछ, संसारको कामै नगर्ने भने होइन, तर हामी चाहे खाउँ चाहे पिउँ चाहे जेसुकै गरौँ, हामी घरभित्र घर बाहिर चुलोमा खेतमा बारीमा काममा स्कुलमा कलेजमा आज नै प्रभु आउने भए पनि म तयार छु भनेर जिउनुपर्ने हो, त्यसलाई चाहिँ उहाँमा रहिरहनु भनेको छ, जसरी पहिले योना 2:28 पदमा लेखेको छ। अनि अब हे साना नानीहरू हो, विश्वासीहरू हो, उहाँमा रहिरह, जसरी एउटा हाँगा चाहिँ दाँतको बोटमा चाहिँ रहिरहन्छ र धेरै फल फलाउँछ, उसरी नै उहाँमा रहिरह तिम्रो जीवनको स्रोत प्रभु येशु होइन र अनन्त जीवन उहाँमै पाएको होइन र तिमीले, त्यस भए तिमी चाहिँ उहाँसँगै टाँसी बस्छ, उहाँबाट अलग भएर तिमीले केही पनि गर्न सक्दैनौ, उहाँमा रहिरह। यहुदाको पत्रमा चाहिँ यसरी लेखेको छ, आफैलाई परमेश्वरको प्रेममा लगाइरह, अरू ठाउँमा यसरी भनेको छ निरन्तर प्रार्थना गरिरह, यो सब उहाँमा रहिरहने कुरा हो, सधैँ सबै कुरामा धन्यवाद चढाओ, आनन्द सधैँ गर, यो सब उहाँमा रहिरह भनेको विभिन्न तरिकाले उहाँमा रहिरह, नयाँ नियमको आज्ञाहरूको मूल आज्ञा नै यही हो, उहाँमा रहिरह, चाहे जेसुकै गर उहाँमा रहिरह। अनि अब हे साना नानीहरू उहाँमा रहिरह, र उहाँ देखा पर्नुहुँदा एक्कासी आकाशमा चाहिँ प्रभु येशु त्रोईको साथ चाहिँ जब आउनुहुँदाखेरि चाहिँ हामी उठाइलाग्दाखेरि चाहिँ हामीलाई साहस होस् र उहाँको आगमनमा उहाँका सामु शर्ममा पर्नु नपरोस् भनेर। त्यसैले तपाईँ र म चाहिँ मुक्ति पाएका हौँ, विश्वासी हौँ भने चाहिँ पल पलमा हामीले चाहिँ उहाँको सामर्थ्य मा जिरहनु परमेश्वरको इच्छा हो, उहाँको उपस्थितिमा हामी हिँडिरहनु उहाँको इच्छा हो। यदि त्यो हाँगा चाहिँ बोटमा रहिरहेन भने, यो न 15:1-7 पढ्यो भने, उसले सेवा गर्न सक्दैन, कोमर कसिरा हुँदैन, ऊ चाहिँ चम्किलो हुनु पनि सक्दैन, किनभने सामर्थ्य त उहाँमा छ नि त, जसरी एउटा हाँगा अलग हुन सक्छ, त्यो हाँगाले कुन चाहिँ फल फलाउने हो र कति फल फलाउने हो र, है त्यसैले उहाँमा रहिरह, यो नै हामी चाहिँ तयार रहनु भनेको हो, मुक्ति पाउनुपर्छ उहाँमा रहिरहनुपर्छ। अब के स्पष्ट छ भने यो मत्ती 25 अध्यायमा चाहिँ त्यो पाँचजना मूर्ख कन्याहरू चाहिँ अविश्वासीहरूको चित्रण, अविश्वासीहरू, किनभने एकचोटि हेर्नुहोस् मत्ती 25:11-12 यी मूर्खहरू चाहिँ आफ्नो बत्तीको लागि अब तेल छैन, अब बत्ती बिना दुलाला भेट्न जानु भएन, अनि बुद्धिमतीहरूसँग हाम्रो हामीलाई अलिकति तेल दिउँ न भन्दाखेरि चाहिँ बुद्धिमतीहरूले भन्छ हामीले दियो भन्दा हामीलाई पुग्दैन, जाउ किन्नलाई, अनि उनीहरू चाहिँ अब तेल खोज्दा दुला दुलै पनि आइपुगेर बुद्धिमतीहरू चाहिँ विवाहको भोजभित्र छिरिसकेको हुन्छन्, अनि के भइसकेको हुन्छ 10 पदमा, अनि तिनीहरू किन्न गएको बेलामा दुल्हा आइपुगे र तयार रहेकाहरू उनीसँग भित्र विवाहको भोजमा पसे अनि ढोका थुनियो। 11 पद, त्यसपछि अरू कन्या पनि यसो भन्दै आइपुगे, ढकढक गर्न थाल्छ, हे प्रभु हाम्रा निम्ति खोलिदिनुहोस्, हामी पनि आछौँ, हाम्रो निम्ति खोलिदिनुहोस्। तर 12 पद, तर उनले जवाब दिए भने, म तिमीहरूलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिन, यो त ज्यादै गम्भीर शब्दहरू छन्, म तिमीलाई चिन्दिनको मतलब तिम्रो मसँग केही सम्बन्ध नै छैन, मेरो तिमीहरूसँग पनि केही पनि सम्बन्ध छैन, ढोका बन्दको बन्दै। अविश्वासीहरूको चित्र नै हो स्पष्टै, अनि उनीहरू अनन्त अनन्तसम्म चाहिँ परमेश्वरबाट अलग हुनेछन्, उनीहरू बाहिर हुनेछन् अन्धकारमा, रुवावासी र दारा किटारमा। त्यसैले प्रियहरू, तपाईँले साँच्चै नै मुक्ति पाउनु भएको छ कि छैन त्यो निश्चय गर्नुहोस्, तपाईँले ख्रिस्टलाई वास्तविक रूपमा सठिक रूपमा व्यक्तिगत रूपमा चाहिँ चिनेकै हुनुपर्छ, किनभने उहाँलाई थाहा छ है को हुनु, अनि यसबाट चाहिँ 25 अध्यायको शिक्षा चाहिँ यही हो। अब हामी 25 अध्यायको अब हामी 14 देखि 30 पदहरू हेर्न जानेछौँ अनि कृपया शरण भाइलाई पढिदिनुहुन्छ कि पच्चिस अध्यायको 14 देखि 30 पदहरूसम्म
किनभने स्वर्गको राज्य टाढो देशको यात्रा गरिरहेका एकजना मानिस जस्तो हो जसले आफ्ना दासहरूलाई बोलाए र आफ्नो सम्बन्धी तिनीहरूलाई जिम्मा दिए अनि तिनले एउटालाई 5 तोडा र अर्कोलाई 2 तोडा र अर्कोलाई 1 तोडा दिए हरेकलाई त्यसकै योग्यता अनुसार दिए अनि तुरन्तै तिनी यात्रामा हिँडिहाले तब जसले 5 तोडा पाएको थियो त्यसले गएर तिनलाई व्यापारमा लगायो र अरू 5 तोडा कमायो अनि त्यही प्रकारले 2 तोडा पाउनेले पनि अरू 2 तोडा कमायो र जसले 1 तोडा पाएको थियो त्यसले गएर भुइँ खायो र आफ्ना मालिकको पैसा लुकायो धेरै समयपछि ती दासहरूका मालिक आए र तिनीहरूसँग हिसाब दिए अनि 5 तोडा पाउनेले आएर यसो भन्दै अरू 5 तोडा ल्याए हे प्रभु तपाईँले मलाई 5 तोडा जिम्मा लगाउनु भएको थियो हेर्नुहोस् ती बाहेक अरू 5 तोडा मैले कमाएको छु यसका मालिकले त्यसलाई भने शाबास असल र विश्वासयोग्य दास तिमी थोरै कुराहरूमा विश्वासयोग्य रह्यो म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु आफ्नो प्रभुको आनन्दभित्र प्रवेश गर 2 तोडा पाउनेले पनि आएर भन्यो हे प्रभु तपाईँले मलाई 2 तोडा जिम्मा लगाउनु भएको थियो हेर्नुहोस् ती बाहेक अरू 2 तोडा मैले कमाएको छु त्यसका मालिकले त्यसलाई भने शाबास असल र विश्वासयोग्य दास तिमी थोरै कुराहरूमा विश्वासयोग्य रह्यो म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर तब 1 तोडा पाउनेले आएर भन्यो हे प्रभु तपाईँ जहाँ रोप्नु भएको छैन त्यही पटनी गर्नुहुने र जहाँ छर्नु भएको छैन त्यहाँ बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ भने मैले तपाईँलाई चिनेको थिएँ अनि मलाई डर लाग्यो र गएर तपाईँको तोडा जमिनभित्र लुकाइदिए हेर्नुहोस् यो तपाईँको तोडा दिनुहोस् त्यसका मालिकले जवाब दिएर त्यसलाई भने हे दुष्ट र आशे दास जहाँ मैले रोपिन त्यहाँ कटनी गर्छु र जहाँ मैले छरिन त्यहाँ बटुच्छु भन्ने कुरा तैँले जान्दो रहेछस् यस कारण मैले तेरो पैसा सफाई सराफीहरू कहाँ राख्नु पर्थ्यो र तबमा आउँदा मेरो आफ्नो मैले ब्याज सहित पाउने थिए यसकारण त्यस बाटोको त्यो तोडा देऊ र जससँग 10 तोडा छन् उसलाई देऊ किनभने हरेक जससँग छ उसलाई दिइनेछ र उसँग प्रशस्त हुनेछ तर जससँग छैन त्यसबाट जे त्योसँग छ त्यो पनि खुसिनेछ अनि त्यस बेकममा दासलाई बाहिरको अन्धारोमा हालिदियो त्यहाँ रुवासी र दाडा किराइनेछन्
धन्यवाद तोडाहरूको दृष्टान्त यो दृष्टान्तमा चाहिँ विषयलाई यसरी प्रश्नमा राख्न सकिन्छ राजाको अनुपस्थित तिथिमा राजाको अनुपस्थितिमा अथवा राजा नआउन्जेल के उहाँको सेवा गर्दै हुनुहुन्छ यो तोडाले चाहिँ त्यो सोध्दैछ के अरे यो दृष्टान्तले तोडाको दृष्टान्तले तोडा तोडा भन्ने शब्द है यो चाहिँ अति धेरै मूल्यको मुद्राको इकाइ हो थुप्रै पैसा अनि यो चाहिँ सुनको तोडा हुन सक्थ्यो अथवा चाँदीको तोडा हुन सक्थ्यो अनि यो चाहिँ 26 किलोदेखि लिएर 1 तोडा भनेको चाहिँ 26 किलोदेखि लिएर 36 किलोसम्म हुन सक्थ्यो किनभने फरक ठाउँमा फरक समयमा तोडाको त्यसको परिणाम पनि फरक फरक भएको पाइन्छ इतिहासमा. तर स्पष्ट नै यो चाहिँ एकदमै ठुलो मात्रामा चाहिँ सुनको अवश्य नै धेरै मूल्य हुने भइहाल्यो. तर यो उखानमा चाहिँ अथवा दृष्टान्तमा चाहिँ यहाँ चाँदीको तोडाको कुरा गरेको हो, किनभने 18 पदमा जुन पैसा भनेर अनुवाद गरेको शब्द जुन छ ग्रिकमा चाहिँ त्यो चाँदीको तोडा भनेर थाहा हुन्छ, चाँदी हो त्यो. अनि यो दृष्टान्त चाहिँ प्रभु येशूले जुन जैतुन डाँडामा बसेर दिनुभएको थियो यो दृष्टान्तसँग मिल्दो जुल्दो अर्को दृष्टान्त चाहिँ प्रभु येशूले केही दिन अगाडि नै यरिहो सहर मेरो चाहिँ उहाँले यो दिइसक्नु भएको थियो, त्यसलाई चाहिँ असर्फीको दृष्टान्त भनेको छ, जसलाई चाहिँ हामीले हेर्न राम्रो हुन्छ एकचोटि लुका 19 अध्यायमा जाँदा, लुका 19:11-17. अनि यो दृष्टान्त चाहिँ म पढेर सुनाइदिन्छु, लुका 19:11-27 गर्नुहोस्। अनि तिनीहरूले यी कुराहरू सुन्दै गर्दा उहाँले एउटा दृष्टान्त थपेर भन्नुभयो, किनभने उहाँ यरुसलेमको नजिकमा हुनुहुन्थ्यो र परमेश्वरको राज्य तुरन्तै प्रकट हुन लागेको छ भनी तिनीहरूले सम्झेका थिए। यसकारण उहाँले भन्नुभयो, एकजना कुलीन व्यक्ति आफ्ना निम्ति राज्य प्राप्त गरेर फर्कनलाई टाढो देशमा गए, अनि उनले आफ्ना दसजना दास बोलाएर तिनीहरूलाई 10 असर्फी दिए र तिनीहरूलाई भने, म नाउन्जेल व्यापार धन्दा गर। तर उनका नागरिकहरूले उनलाई घृणा गर्दथे र उनका पछि पछि यसो भन्ने भनेर प्रतिनिधि पठाए, यस व्यक्तिले हामी माथि राज्य गरेको हामी चाहँदैन। अनि यस्तो भयो, राज्य प्राप्त गरेपछि जब उनी फर्के तब उनले ती दासहरूलाई जसलाई उनले पैसा दिएका थिए हरेकले लेनदेन गरेर कति कमाएछ सो थाहा गर्नलाई आफू कहाँ बोलाइ पठाए। तब पहिलो चाहिँ यसो भन्दै आए, हे प्रभु, तपाईँको असर्फीले, अनि असर्फी भनेको 300 ग्रामको थियो, अनि 100 असर्फीको चाहिँ 1 तोडा हुन्थ्यो, लगभग त्यसरी हिसाब गर्न सकिन्छ। तपाईँको असर्फीले अरू 10 असर्फी कमाएको छ। 17 पद, अनि उनले त्यसलाई भने, शाबास असल दास, तिमी एकदमै थोरैमा विश्वासयोग्य भएका हुनाले अब 10 वटा सहरमाथि अधिकारी हो। 18 पद, अनि दोस्रो पनि यसो भन्दै आए, हे प्रभु, तपाईँको असर्फीले अरू 5 असर्फी कमाएको छ। अनि उनले त्यसलाई पनि भने, तिमी पनि 5 वटा सहरमाथि अधिकारी हो। अनि अर्को यसो भन्दै आए, हे प्रभु, हेर्नुहोस्, तपाईँको असर्फी यहाँ छ, त्यसलाई मैले एउटा रुमालमा साँचेर राखेको छु, किनकि म तपाईँसित डराउँथे, किनभने तपाईँ कठोर मानिस हुनुहुन्छ, तपाईँले जे राख्नु भएन त्यो उठाउनुहुन्छ र जे छर्नु भएन त्यसै कट्ने गर्नुहुन्छ। अनि उनले त्यसलाई भने, हे दुष्ट दास, तेरै मुखद्वारा म तेरो न्याय गर्नेछु, मैले जे राखेको छैन त्यो उठाउने र जे छरेको छैन त्यसको कटनी गर्ने कठोर मानिस म रहेछु भनी तैँले जानेको रहेछस्, तब मैले मेरो पैसा ब्याङ्कमा किन राखेनस् र म आउँदा त्यसलाई ब्याज सहित लिने थिएँ। अनि उनले छेउमा उभिरहनेहरूलाई भने, त्यसबाट त्यो असर्फी ल्याऊ र त्यो 10 असर्फी हुनेलाई देऊ। अनि तिनीहरूले उनलाई भने, हे प्रभु, त्यससँग 10 असर्फी छँदै छन्, किनकि म तिमीहरूलाई भन्दछु हरेक जससँग छ त्यसलाई दिइनेछ र जससँग छैन त्योसँग भएको पनि त्यसबाट लगिनेछ भनेर चाहिँ यहाँ भन्नुभएको छ। अब यो दुईटा दृष्टान्तहरू मा चाहिँ भिन्नता छ है। लुकामा चाहिँ असर्फीको दृष्टान्तमा चाहिँ के सिकाएको छ भने, समान वरदान भएका हरूको बारेमा, अर्थात् उनीहरूलाई उत्तिकै जिम्मा दिएको थियो 10 10 10 असर्फी। तर मत्ती 25 तोडाको दृष्टान्तमा चाहिँ योग्यता अनुसार फरक फरक दिएको थियो, एकजनालाई 5 तोडा होइन, अर्कोलाई 2 तोडा अनि अर्कोलाई 1 तोडा, फरक दिएको थियो। अब असर्फीको दृष्टान्तमा चाहिँ उत्तिकै जिम्मेवारी दिएको थियो अनि उनीहरूले चाहिँ उत्तिकै पाए पनि सबैले उत्तिकै परिश्रम चाहिँ गरेन, एउटाले धेरै परिश्रम गरेर 10 लाई 20 बनाए, अर्कोले चाहिँ 10 चाहिँ कमाएर चाहिँ कति ल्याएको थियो, उसले चाहिँ अरू 5 ल्याएछ, भनेपछि चाहिँ उसले चाहिँ 100 मा 100 वृद्धि गर्न चाहिँ सकेनछ, उसले चाहिँ 50% वृद्धि गरेछ, अनि एउटाले चाहिँ केही पनि गरेन। अनि तर उता टोडाको दृष्टान्तमा चाहिँ पाँच दुई र एक दिएको थियो, पाँचले उत्तिकै परिश्रम गर्यो, पाँचको अर्को पाँच गर्यो होइन, अनि दुई पाउनेले पनि उसले पनि उत्तिकै परिश्रम गर्यो, दुईको दुई बनायो सय सय प्रतिशत, उनीहरूले उत्तिकै परिश्रम गरे त्यहाँ, फरक फरक जिम्मेवारी पाए पनि, अन्त यो एउटाले त केही पनि गरेको छैन त्यसको कुरा हेर्नुलाई है। त्यसैले यो दुईटा दृष्टान्तबाट हामीलाई के सिकाउँदैछ भने, असर्पीको दृष्टान्तले चाहिँ यो सिकाउँदैछ, समान वरदानहरू पाएको खण्डमा र असमान परिश्रम गरेको खण्डमा इनाम पनि असमान नै हुनेछ। फरक फरक परिश्रम गर्यो भने इनाम पनि फरक फरक हुन्छ, यद्यपि समान वरदान पाएर पनि, उत्तिकै जिम्मेवारी पाएर पनि। तोडाको दृष्टान्तमा चाहिँ के सिकाइदिन्छ भने, फरक फरक वरदान अथवा जिम्मेवारी दिएको खण्डमा तर उत्तिकै परिश्रम गर्यो भने इनाम पनि उत्तिकै हुनेछ, उत्तिकै के अरे नापोमा चाहिँ उनीहरूलाई स्याबास भनेर दिएको छ, दुईलाई दिएको र पाँचलाई दिएको उही इनाम थियो। अब यसलाई चाहिँ केसँग पनि तुलना गर्नुपर्छ भने दस कन्याको दृष्टान्तसँग पनि तुलना गर्नुपर्छ। दस कन्याको दृष्टान्तमा चाहिँ हामीलाई सिकाएको के भने, ख्रिस्टको आगमनका लागि तयार रहनु पर्छ भनेर हामीलाई सिकाइँदैछ। तोडाको दृष्टान्तमा हामीलाई के सिकाइँदैछ भने, प्रभु येशु नाउन्जेल उहाँको सेवामा विश्वास योग्य हुनुपर्छ भनेर चाहिँ हामीलाई सिकाएको छ। त्यसैले अब यो दृष्टान्तलाई फेरि हेरौँ, मत्ती पच्चिसमा जाउँ, यो तोडाहरूको दृष्टान्त चौध पदमा चाहिँ यहाँ भनेको छ, किनभने स्वर्गको राज्य टाढो देशको यात्रा गरिरहेका एकजना मानिस जस्तो हो, एकजना मानिस भनेको छ, यो एकजना मानिस को हुन् प्रष्टै बताएको छ, त्यो चाहिँ चौध पदको माथि तेह्र पदमा हेर्नुपर्छ। किनभने त्यहाँ के लेखेको छ, यसकारण जागर हो किनभने तिमीहरूलाई न त मानिसका पुत्रको आउने दिन न त घडी नै थाहा छ, अनि त्यो मानिसको पुत्र जो आउँदै हुनुहुन्छ नि उहाँकै विषयमा अब चौध पदमा, किनभने स्वर्गको राज्य टाढो देशको यात्रा गरिरहेको एकजना मानिस, त्यसै तेह्र चौध पदलाई जोड्नुहोस् न होइन। त्यसैले प्रभु येशु ख्रिस्टकै बारेमा हो, टाढाको देश उहाँ चाहिँ पहिलो आगमनपछि उहाँ चाहिँ निकै टाढा जानुभएको छ, तेस्रो स्वर्गमा पुग्नु भएको छ, अनि यस बीचमा चाहिँ उहाँले अनि धेरै समयको लागि जानुभएको छ भनेर दुई हजार वर्ष भइसक्यो, अनि यस अन्तरालमा जुन त्यहाँ बीचमा मत्ती तेह्र स्वर्ग राज्यको रहस्यहरूको समय अथवा मण्डलीको समय, यो बीचको समय अथवा दोस्रो आगमन हुनुभन्दा अगाडिको समय भरि होइन, त्यसले चाहिँ संकटकाली तेरलाई पनि समेट्छन्, किन त्यो बेला यहुदी विश्वासीहरू अन्य जाति अरू पनि हुनेछन् मण्डली नभए पनि। त्यसैले यो राजा पृथ्वीबाट अनुपस्थित हुनुभएको समयमा, पृथ्वीमा अनुपस्थित हुनुभएको बेलामा चाहिँ को बारेको दृष्टान्त हो यो। अब के अरे यो तोडाहरू जुन पन्ध्र पदमा बताएको छ, यिनीहरू चाहिँ हरेकलाई चाहिँ उनीहरूको योग्यता अनुसार दिएको थियो, त्यहाँ लेखेको छ, अनि तिनले एउटालाई पाँच तोडा, अर्कोलाई दुई तोडा र अर्कोलाई एक तोडा दिए, त्यसैले फरक फरक जिम्मेवारी दिएको छ। तर पहिलो दुईजना चाहिँ फरक फरक मात्र उनीहरूले पाए तापनि परिश्रम उत्तिकै गरेछन्, साउँलाई दोब्बर बनाएछन् दुईजनाले होइन, सोह्र र सत्र पदमा त्यही पाउँछौँ, व्यापारमा लगाएछन्, पाउने बित्तिकै उनीहरू त काम गर्न थालिहाल्छन् जिम्मे पाउने बित्तिकै, तर त्यो एक तोडा पाउनेले चाहिँ कुनै पनि परिश्रम देखाएन, उसले त्यो पाएको मौका र अवसरको चुनौती पनि स्वीकार गरेन, गएर त लुगाउँदो पो रहेछ उसले त, अठार पदमा लेखेको छ, ड्याङ ड्याङ्दी खन्न थालेछ, भुइँ खनेर चाहिँ आफ्नो मालिकको पैसा त भित्र लुगाएर, किनभने उसको हृदय चाहिँ मा चाहिँ उसको मालिकप्रति चाहिँ सोचाइ ठिक थियो, जुन कुरा चाहिँ अब हामी हेर्न थाल्छौँ, प्रभु अब फर्किनु भयो उन्नाइस पदमा चाहिँ धेरै समयपछि। अनि पहिलो दुई दासहरूले चाहिँ फरक फरक मात्रा उनीहरूले कमाएको चाहिँ देखाए, तर दुवैले नै सय प्रतिशत वृद्धि देखाएकोले उनीहरूले उस्तै स्याबासी र इनाम पाउँछन् उन्नाइसदेखि तेइस पदमा त्यही बताएको छ होइन। अनि किनभने दुवैलाई के अरे भन्नुहुन्छ प्रभुले, स्याबास असल र विश्वास योग्य दास, दुईटालाई उही नै भन्नुभएको छ. त्यसैले केमा जोड दिएको छ यो दृष्टान्तको यो खण्डमा भने विश्वास योग्यता. प्रभुले त्यति खोज्नु भएको छ विश्वास योग्यता चाहिँ उहाँले एकदम ठुलो मान्नुहुन्छ. जे दिएको छ त्यसलाई प्रयोग कसरी गर्यो विश्वास योग्यता. त्यहाँ अर्को छ जो चाहिँ विश्वास योग्य भएन उसले त मालिकलाई दोष लाउँछ जुन चाहिँ यहाँ 24 पदमा हामी पढ्छौँ है. तपाईँ एक तोडा पाउनेले आएर भने हे प्रभु तपाईँ कस्तो खालको मान्छेले तपाईँ चाहिँ कठोर मानिस हुनुहुन्छ भने मैले तपाईँलाई चिनेको थिएँ है. तपाईँ चाहिँ अलिक जस पाउन गाह्रो छ तपाईँलाई खुसी पार्न एकदम गाह्रो छ. जे गरे पनि मलाई थाहा छ जे गरे पनि मैले च्याबती पाउने होइन अब त्यसैले किन गर्ने परेछ भनेर चाहिँ मैले यो गरेँ. कम्तीमा झन् हराइदियो भन्दा उल्टो भयो त बर्बादै हुन्छ. त्यसैले गर्दा कम्तीमा तपाईँको त यहाँ ल्याएको छ नि गरेर दिन्छ बा उसले चाहिँ. अनि जुन उसको मुखबाट प्रभु आफ्नो मालिकप्रति जुन धारणा थियो नि उसले व्यक्त गरे त्यस्तैको आधारमा चाहिँ उसलाई चाहिँ अब मालिकले चाहिँ न्याय गर्छ. अनि 30 पदमा हामीलाई एकदम स्पष्ट छ कि यो व्यक्ति जो चाहिँ उसलाई दुष्ट भनिएको छ उसलाई अल्छे भनेको छ उसको विशेष दुष्टता चाहिँ भनेको खराब हृदय भनेको. अनि उसको दुष्टता चाहिँ केबाट देख्यो भने उसको अल्छीपनाबाट देख्यो. अनि उसले काम नलाग्ने कुनै पनि फाइदा नदिने नोकर परेको मालिकको लागि यसले चाहिँ कसको चित्रण दिइरहेछ भने अविश्वासीको. अनि अविश्वासले चाहिँ ठुलो न्याय पाउनेछ दण्ड पाउनेछ भन्ने कुरा देखाउँदैछ. बाहिरको अध्ययारमा फ्याँकिन्छ रुवावासी र दारा किटाईमा. त्यसैले यसबाट हामीलाई प्रभुले सिकाउन चाहनुभएको कुराहरू छ. पहिला त हामीले अब राम्रोसँग सोच्नुपर्छ हामी तपाईँ र मैले परमेश्वरबाट जे जे सम्पत्तिहरू हामीले पाएका छौँ जे जे सौभाग्यहरू पाएका छौँ अथवा जे जे आशिषहरू पाएका छौँ अथवा जे जे सु अवसरहरू पाएका छौँ मौकाहरू पाएछौँ त्यो पाएर के गर्दैछ सोच्नुहोस् आफै. तपाईँसँग बाइबल छ के गर्दै हुनुहुन्छ बाइबलसँग. तपाईँसँग मण्डली छ के गर्दै हुनुहुन्छ मण्डली. उहाँलाई चिन्न पाउनु भएको छ मुक्तिदारको रूपमा अनि उहाँलाई कसरी चिन्दै भएको छ. अनि उहाँको निम्ति जिउने मौका पाउनु भएको छ तपाईँले त्यस भए म कसरी जिउँदैछु यो त सोच्नै पर्छ. हेर्नुहोस् 19 पदमा हेर्नुहोस् त एकदम महत्त्वपूर्ण यहाँ शब्द. धेरै समयपछि ती दासहरूका मालिक आए र तिनीहरूसँग हिसाब लिए भनेछ. हिसाब लिए राजा जब फर्कनुहुन्छ जब प्रभु आउनुहुन्छ त्यो चाहिँ के समय रहेछ भने हिसाब लिने समय रहेछ. त्यो चाहिँ हिसाब दिने समय रहेछ. त्यसैले प्रियहरू जे जे सच्याउनुपर्छ नि तपाईँको जीवनमा सच्याउनुहोस्. जे जे ठिकठाक पार्नुपर्छ ठिकठाक पार्नुहोस्. अहिले राजा आउनु भएपछि चाहिँ होइन नि ढिलो भइसक्छ. परमेश्वरको च्याबास तपाईँले पाउनलाई कतिको लालसा छ. अब कुनै मान्छेबाट कुनै कसैको लागि हामी काम गर्दाखेरि चाहिँ ओ तपाईँले कति राम्रो काम गरिदिनु भयो भन्दाखेरि हामीलाई खुसी लाग्छ होइन. झन् परमेश्वरको स्याबासी प्रभु येशूको स्याबासी पाउनलाई हामी कतिको चाहन्छौँ त्यही हो प्रश्न. यो दृष्टान्त पढेपछि हामीले लागू गर्नुपर्ने कुराहरू. अनि अर्को कुरा यो जो राजा आउँदै हुनुहुन्छ प्रभु येशू उहाँप्रति तपाईँको धारणा चाहिँ कस्तो छ कस्तो सोचाइराख्नुहुन्छ उहाँको विषयमा. परमेश्वरप्रति तपाईँको विचार कस्तो छ कि उहाँलाई एउटा कठोर मान्छे जस्तै सोच्नुहुन्छ तपाईँ. किनभने जबसम्म प्रभु येशू ख्रीष्टलाई चाहिँ हामीले ठिक तरिकाले हेर्दैनौँ उहाँको बारेमा जबसम्म हामीलाई ठिक धारणा हुँदैन उहाँलाई उहाँ जो वास्तवमा हुनुहुन्छ त्यही नै जबसम्म हामीले साँचो वास्तविक सत्य तरिकाले जबसम्म उहाँलाई देख्दैनौँ तबसम्म उहाँको हामी सेवा गर्न सक्दैन. त्यो दृष्टान्तले सिकाएर कठोर भनेपछि गएर लुकाउँछ हुँदैन जस पाउन सक्ने उसलाई कसरी पनि खुसी पार्न सकिँदैन यस्तो मालिक जा अब भनेर उता गएर लुकाउँदो रहेछ. अनि त्यस्तै हुन्छ एउटा विश्वासी भन्नेले पनि जो प्रभुलाई राम्रोसँग चिन्दैन प्रभुको सेवा उसले गर्न सक्दै सक्दैन. कसैको घरले हुने होइन, प्रभुलाई चिनेर होइन. उदाहरणलाई भजन सङ्ग्रह 100 एकचोटि पल्टाउँदा, भजन सङ्ग्रह 100 भजन सङ्ग्रह 100 उहाँको दोस्रो आगमनको विषयमा यहाँ चाहिँ यसरी भनेको छ एक पद, हे सारा देशहरू हो परम प्रभुका निम्ति आनन्दको स्वर निकाल, आनन्द साथ परम प्रभुको सेवा गर, भजन गाउँदै उहाँको सामु आ. भजन सङ्ग्रह 100 एक र दुई पद पढ्ने तपाईँले याद गर्नुभयो यहाँ के भनेको छ दुई पदमा, परम प्रभुको के गर, सेवा गर. अनि याद गर्नुभयो तपाईँले यो दुई पदमा परम प्रभुको सेवा कसरी गर भने, यही भजनबाट लिएको आनन्द साथ उहाँको सेवा गर. कुरा उठ्छ अब कसरी उहाँको आनन्द साथ सेवा गर्ने, यसको कारण चाहिँ 5 पदमा बताएको छ. किनकि भने चाहिँ कारण, किनकि परम प्रभु भला हुनुहुन्छ, किनकि परम प्रभु भला असल हुनुहुन्छ, उहाँको करुणा सदा रहिरहन्छ, त्यसैले आनन्द साथमा उहाँको सेवा गर्न सक्छ. तर त्यो दुष्ट अल्छे दासले मनमा के भन्छ भने प्रभु चाहिँ भला छैन, प्रभु चाहिँ एकदम कठोर छ, एकदम नहुने खालको छ, अनि त्यसैले म लुकाइदिन्छु भनेर सेवा गर्दैन. तर जुन विश्वासीले चाहिँ परमप्रभु असल हुनुहुन्छ भनेर स्वाद पाएको छ, उसले चाहिँ आफ्नै हृदयले कसैलाई देखाउन होइन परमप्रभुको सेवा गर्छ. त्यसैले प्रियहरू, के तपाईँले स्वाद पाउनु भएको छ परमप्रभु भला हुनुहुन्छ असल हुनुहुन्छ भनेर? 34 अध्याय हेर्नुहोस् त, यो खाँचो छ, स्वाद पाउनुपर्छ. स्वाद नपाएकोले कहाँबाट उहाँको सेवा गरौँ, टिक्दैन धेरै. 34 अध्यायको 8 पदमा यसरी हामीलाई आह्वान गरेको छ भजन सङ्ग्रह 34:8, ओहो चाखेर हेर, चाखेर हेर्न भन्छ नि कहिले, मिठो सर त्यो चाखेर हेर भन्छ होइन. यहाँ भनेर ओहो चाखेर हेर परम प्रभु कति भला हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्य भयो. अनुसार त्यो भजन गा है, जुन चाहिँ अघि यहाँ भजन सङ्ग्रह 100 कति नम्बर हो त्यो, 175 हो क्यारे हो, एकदम ल. हामीलाई शरण भाइले सहायता गरिदिनुहोस्, म गिटार बजाउँला अनि खैसरी पिङ्की मैले बजाइदिनुहोस् गिटार एकचोटि पाउँदा. हे सारा पृथ्वीका मानिसहरू परम प्रभुको जय जयकार,
Oh,
धन्यवाद छ तपाईँको प्रिय पुत्र यीशु ख्रीष्ट इजरायलको राजा मसीहा चाहिँ मण्डलीको शिर हुनुहुन्छ जसको पाउमुनि सबै प्रधानताहरू सबै अधिकारीहरू राखिएका छन् र हामी चाहिँ उहाँसँगै स्वर्गीय स्थानहरूमा बसालेका छौँ। धन्यवाद छ हामी तपाईँको अनुग्रहले यस्तो अचम्मको स्थानमा राखेका छौँ। हामीलाई बुझ्न सहायता गर्नुहोस्। तपाईँको अपार अनुग्रह प्रकट गर्नलाई यो संसारमा हामीलाई राख्नुभएको छ असल भण्डारी हुन सकौँ, तपाईँको स्याम्बासी पाउन सकौँ। तपाईँको आशिष होस् तपाईँको जनहरूमाथि, यहाँ तपाईँको वचनमाथि, यसपछिको सबै भागहरूमा प्रभु यीशुको नाममा। अब चाहिँ हामी 2 बजेतिर मात्र जुट्छौँ क्लासको लागि चाहिँ, यो अब बिचमा चाहिँ खाजाहरू अनि यो माफहरू 2 बजे होइन अलि अगाडि नै हुन्थ्यो, 1 बजेतिर होला, 2 बजे धेरै पर जस्तो लाग्यो। हुन्छ 1 बजे पनि आउन आउन लाग्छ क्या, 1:30 बज्ला कि ल हुन्छ अब हेर होइन। धन्यवाद सर। त्यसैले आजमा सहायता गर्नेहरूले आजमा सहायता गर्न होला, जे अरू गर्नुपर्छ के अरे पतन पनि मात्र चिया पकाउनु पर्छ, चिया त पकाउनु।